اپنے اپنے دل کی حالت کا جائزہ لیں گے، خاموشی میں اس کے حضور جھک جائیں گے، کیونکہ یہ وقت ہے کہ اپنی ساری توجہ کو اس کی طرف لگائیں، کیونکہ اسی لیے آج کی صبح میں اس کے حضور حاضر ہیں، کیونکہ آپ مسیحی مسافر ہیں اور اس زمین پر اس نے زندگی بسر کرنے کے لیے ہمیں ایک مقصد دیا ہے. سو آئیں ہم خداوند کے حضور جھکیں اس بات کو ذہن میں رکھتے ہوئے کہ اگر ہماری شخصی رفاقت میں کوئی ایسی رکاوٹ ہے تو وعدہ آپ کو یاد ہے، پہلا یوحنا اس کا پہلا باپ اس کی نامی آیت کے مطابق اپنی اپنی حالت کا خاموشی میں جائزہ لیں گے. خدا باپ، تیرا شکر، تیرے نام کی تعریف ہو، تیرے وعدوں کے لیے، تیری سچائیوں کے لیے کہ خداوند تو نے دنیا کے حقیروں، ناچیزوں، نکموں، بے وجودوں کو چن لیا، اور خداوند خدا دنیا کے ٹھکرائے ہوں کو خداوند اپنا عظیم نام بخش دیا اور ایک ایسا رتبہ دیا خداوند جو اس دنیا کے دولت، روپے، پیسے اور کسی چیز سے خریدا نہیں جا سکتا. خدا باپ، تیرے عظیم اور زندہ مقدس کلام کے لیے جو بخشا گیا ہے خداوند، آج جو کچھ بھی سیکھیں خداوند خدا ہماری تربیت اور نصیحت کے لیے ہو، اور کلیسیا میں جو بھی خداوند خدا بھائی بہن مشکل میں ہیں خداوند کلام کے وسیلہ سے ان ساری کمزوریوں میں خداوند میں اطمینان اور تسلی بخش، تاکہ وہ تیری جو فتح حاصل ہے اس میں زندگی گزاریں. یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں، آمین. جیسا کہ ہم کلام خدا میں سے سیکھ رہے ہیں، لوکا طبیب کی نعت معرفت لکھی گئی خداوند یسوع مسیح کی انجیل، جو بھائی اور بہن نکال سکتے ہیں پڑھ سکتے ہیں، بائبل مقدس کو کھولیں. اس تمثیل میں سے ہم بڑی گہری سچائیاں سیکھ رہے ہیں جو بہت ضروری ہیں. اس سے پہلے کہ ہم اس تمثیل میں سے 13ویں آیت پر چند ایک سچائیوں کو غور سے سیکھیں، جیسا کہ ہم جانتے ہیں عبسیوں کے خاص سے جو ہمارا بنیادی مضمون ہے پہلے 3 باب میں، وہ کیا ہے؟ سٹ، یعنی کہ بیٹھنا. مسیح یسوع میں ہر ایک مسیحی ایماندار کی حالت، اس کا مقام، اس کا درجہ، اور اسے کیا کہتے ہیں؟ سٹ، یعنی کہ یسوع مسیح میں ہماری حالت اور مقام کیا ہے، جس کے لیے بائبل مقدس میں سے حوالہ جات ہم دیکھیں گے آج. اس سے پہلے کہ ہم اس تمثیل میں سے چند ایک سچائیوں کو دیکھیں، عبسیوں 2:6 کو دیکھیں گے. وہاں پر یوں لکھا ہے، اور مسیح یسوع میں شامل کر کے اس کے ساتھ جلایا. یہاں پر ہر ایک ایماندار کو شامل کیا، یسوع مسیح کا ہم میراث بنایا، ان تمام روحانی برکات کا مالک ٹھہرایا جب جس نے بھی اس زمین پر یسوع مسیح پر ایمان رکھا، یعنی کہ وہ مردوں میں سے جی اٹھا، یعنی کہ وہ فطرتی گناہ جس کے باعث خدا سے علیحدگی تھی وہ گناہ کی قوت اور طاقت ختم ہو گئی، اور یسوع مسیح جس طرح مردوں میں سے جی اٹھا اس نے ہمارے نام پر جو موت درج تھی اسے ختم کر دیا. اور کیا لکھا ہے؟ مسیح یسوع میں شامل کر کے اس کے ساتھ جلایا اور آسمانی مقاموں پر اس کے ساتھ بٹھایا. یہ ہر ایک مسیحی ایماندار کی حالت، مقام اور شناخت ہے کہ وہ یسوع مسیح میں اس کا ہم میراث ہے، اور اس حالت کو جاننے کے لیے ضروری ہے بائبل مقدس کی سچائیوں سے واقف ہونا. اور دوسری بات ہم سیکھ رہے ہیں اسی خط میں سے، واک یعنی کہ چلنا. اس دنیا میں ہماری مسیحی زندگی کا چال چلن، اس دنیا میں کس طرح زندگی گزارنا. سو عبسیوں 4:5 اس کی پہلی آیت میں پالوس رسول ہمیں بتاتا ہے کہ جب تم اپنی حیثیت کو جان جاؤ گے تب تمہارا دوسرا قدم کیا ہے؟ اس زمین پر زندگی گزارنا، اور زندگی گزارنے کا مطلب کیا ہے، مقصد کیا ہے؟ عبسیوں 4:1 میں، پس میں جو خداون میں قیدی ہوں، پالوس رسول رومیوں کے कैद खाना में है, रोम में वो कैद खाना में, और यहां पर कहता है कि पास मैं जो खुदावंद में कैदी हूं। क्यों वो खुदावंद में कैदी है? यीशु मसीह के लिए, उसकी गवाही देने के बायस। तुमसे इल्तमास यानी कि तुम्हारी मिन्नत करता हूं, दरख्वास्त करता हूं, तुमसे भीख मांगता हूं, कहता है इस लफ्ज की जब हम तफसील को देखते हैं। तुमसे इल्तमास करता हूं कि जिस बुलावे से तुम बुलाए गए थे उसके लायक चाल चलो। हमारी बुलाहट क्या है? इस जमीन पर शाही एलची के तरह मसीह की यानी के नूर की नुमाइंदगी करना, और ये दूसरा वो कदम है जो मसीही ईमानदारों को जानने की जरूरत है। और तीसरी बात, इफिसियों छठा बाप उसकी 11वीं आयत, ये है स्टैंड, यानी के हमारे मुखालफ के उन सारे मंसूबों के बारे में जानना जो वो हमारे मुखालफ रखता है। 11वीं आयत में क्या लिखा है? खुदा के सब हथियार बांध लो ताकि तुम अबलीस के मंसूबों के मुकाबला में कायम रह सको। खुदा के हथियार बांधने की जरूरत है, और ये हथियार खून और गोश्त के साथ लड़ने के लिए नहीं बल्कि शरारत की रूहानी अबलीसी फौजों के साथ है जो आसमानी मुकामों पर और इस जमीन पर हमारे इर्द गिर्द मंडलाती हैं। ये है तीन बातें, अपनी हालत को जानना, इस जमीन पर हमारा जिंदगी गुजारने का मकसद, और इस जमीन पर कायम रहते हुए मसीह के लिए क्या करना, जिंदगी बसर करना, और उसके लिए वो सारी नेमतों बरकतों को जानना जो उसने तैयार की हैं। सो मेरे साथ चलें, लूका की अंजील उसका 19वां बाप उसकी 13वीं आयत आपके लिए पढ़ूंगा। 12वीं आयत में से हमने गहरे तरीके से कल और पिछले दिनों में सीखा, सो 13वीं आयत आपके लिए पढ़ूंगा। उसने अपने नौकरों में से 10 को बुलाकर, किसने? खुदावंद यीशु मसीह ने। अपने नौकरों से मुराद हर एक मसीही ईमानदार की नुमाइंदगी जिन्होंने यीशु मसीह को अपना शख्सी निजात दहिंदा कबूल किया, जिन्होंने उस बुलाहट को पहचाना, उस बुलाहट को जिन्होंने पहचाना ताकि इस जमीन पर उसके लायक चाल चले यानी के जिंदगी गुजारें। क्या लिखा है? उसने अपने नौकरों में से 10 को बुलाकर उन्हें 10 अशरफियां दी। और ये 10 अशरफियां क्या है? वो 40 निजात पाए जाने पर बख्शे जाने वाली नेमतें हैं जो हर एक ईमानदार को हासिल है, हर एक ईमानदार को हासिल है। बहुत जैसे ही, बहुत जल्द जैसे ही हम इस तफसील को खत्म करेंगे, मैं चाहता हूं कि उन 40 नेमतों के बारे में सीखें जो कि सिद्ध के हिस्सा में बहुत ही जरूरी है हमारी हालत को उन तमाम नेमतों को जानने के लिए, इससे पहले के हम इस जमीन पर एलची की तरह चलते फिरते नजर आए, हमें काहिन के तौर पर खुदावन के साथ शख्सी तल्लक गहरे से गहरे तरीके से बनाने की जरूरत है। और ये किस लिए जरूरी है? ये तीन बातें मसीही रूहानी जिंदगी गुजारने के लिए जरूरी है। जैसे हम कहते हैं कि साइकिल का पहिया होता है, वो बार बार घूमता रहता है, हमारी मसीही जिंदगी भी ऐसी ही है। सीखते रहना है, मसीह की नुमाइंदगी करते रहना है, और उसमें कायम रहते हुए इबलीस के सब झूठों का मुकाबला करना है, और नूर की क्या करनी है? गवाही देनी है। सो यहां पर वो तमाम नेमते हर एक ईमानदार को यानी कि एक जैसा मौका, एक जैसी बरकत और एक जैसा दर्जा हासिल है कि इस जमीन पर क्या करें। अगला हिस्सा देखें, अशरफियां दी और उनसे कहा कि मेरे वापस आने तक लेन देन करना। हर एक मसीही ईमानदार को जिम्मेदारी दी गई है इस जमीन पर गुमराही में या ऐसे जैसे भटकी हुई भेड़ों के लिए छोड़ नहीं दिया, बल्कि क्या दिया है? एक मकसद दिया गया है जमीन पर कि उस मकसद के तहत उस मंसूबा को पूरा करें। सो जो पहली बात याद दहाने के तौर पर, हर मसीही ईमानदार को दो अनोखे शाही इख्तियार दिए गए हैं, यानी कि दो अनोखे इख्तियार दिए गए हैं, उनमें दो जिम्मेदारियां हैं। جن سے ہماری ابتدا ہوتی ہے. پہلی کون سی؟ ہر ایک مسیحی ایماندار شاہی کاہن ہے. شاہی کاہن کا درجہ رکھتا ہے. کیوں؟ کیونکہ بائبل مقدس شاہی کاہن کے بارے میں ہمیں کیوں یہ درس دیتی ہے, کیوں ہمیں یہ درجہ حاصل ہے؟ تاکہ آپ کا شخصی طور پر خداوند کے ساتھ تعلق ہو. جیسے پرانے عہد نامہ میں کاہن, صرف اور صرف کاہن ہی اپنی قوم اور جو جماعت اسے حاصل تھی, جو لوگ اسے حاصل تھے, ان کی نمائندگی کرتا تھا اور صرف اسے ہی یہ درجہ حاصل تھا. آج مسیح یسوع میں یہ درجہ ہر ایک بیٹے ایماندار کو حاصل ہے, کیونکہ یہ کلام کا فیصلہ ہے. پہلا پترس 2 اس کی 5 اور 9 آیت میں سے جب ہم دیکھتے ہیں تو وہاں پر لکھا ہے کہ ہمیں اس نے کاہن, شاہی کاہن بنا دیا ہے تاکہ کیا کریں؟ خدا کی خوبیوں کو ظاہر کریں. شاہی کاہن کا کیا درجہ ہے؟ کہ اس کی خوبیوں کو ظاہر کریں, اس کی مرضی کو ظاہر کریں. اور اس کی مرضی ظاہر کس طرح ہوگی؟ جب آپ کا اس کے ساتھ تعلق ہوگا. مثال کے طور پر شادی شدہ جوڑے کی مثال لیتے ہیں. جب کوئی بہن یا بھائی کسی دوسرے شہر سے, جب وہ دونوں شادی کے بندھن میں بنتے ہیں اور وہ خاوند اور بیوی بنتے ہیں, تو ایک دوسرے کو اچھے طریقے سے جانتے ہیں, تو پھر بہو جو کہ بیٹی ہوتی ہے وہ اپنی سہیلیوں سے بات کرتی ہے, میرا خاوند بہت اچھا ہے. کس طرح؟ کیونکہ اس کی شخصی طور کے ساتھ اس کی رفاقت ہے. اسی طرح جو خاوند ہوتا ہے وہ بھی اپنے دوستوں کے سامنے اپنی بیوی کی تعریف کرتا ہے, میری بیوی اچھی ہے, اچھا کھانا پکاتی ہے, وغیرہ وغیرہ اچھی باتیں. کس لیے؟ کیونکہ ان کی آپس میں رفاقت ہے, ان کی آپس میں ایک دوسرے سے بات چیت ہوتی ہے. مسیحی کاہن ہوتے ہوئے جب ہم خدا سے شخصی تعلق رکھتے ہیں تو ہماری آپس میں بات چیت ہوتی ہے. سو پہلا پترس 2 اس کی 5 آیت سے 9 آیت کا نامی آیت میں ہمیں یہ بات ملتی ہے, شخصی رفاقت. عبرانیوں 13 اس کی 15 اور 16 آیت میں شخصی طور پر ہر ایک مسیحی کاہن ہوتے ہوئے کیا کرنے کی ضرورت ہے؟ خدا کے حضور حمد کی قربانیاں گزارنے کی ضرورت ہے. کیونکہ جب حمد کی قربانیاں یعنی کہ اپنے ہونٹوں کا اقرار اس کے حضور, اس کی تعظیم, اس کی عزت, اس کے نام کو جلال دینے کے لیے اپنے لبوں سے اس کا اظہار, اس کی محبت کا اظہار کرتے ہیں, تو یہاں پر شاہی کاہن حمد کی قربانیاں یعنی کہ ہر ایک کلیسیائی ایماندار گزرانتا نظر آتا ہے. عبرانیوں 13 اس کی 15 اور 16 آیت, کیونکہ ایسی قربانیاں خدا کو خوش کرتی ہیں. تیسرا حوالہ رومیو 12 پہلی آیت سے 2 آیت میں ہم اس دنیا میں خداون سے شخصی تعلق رکھتے ہوئے اپنی زندگی اس کے لیے گزارتے ہیں, تاکہ اس نے جو قدرت بخشی گئی ہے اس کے حضور روح القدس کی مموری میں ہر ایک چڑھاوا جو چڑھایا جاتا ہے, جو قربانی اس کے حضور گزرانی جاتی ہے. اور یہاں پر کیا ہے؟ شخصی قربانی ہے, جو کہ اس جہاں کے ہم شکل نہ بنو بلکہ عقل نہیں ہو جانے سے اپنی صورت بدلتے جاؤ اور خدا کی کامل اور پسندیدہ مرضی کو جانو. یہاں پر ہے اپنی زندگی اس کے ساتھ گزارنا اور اس کے نام کی تعظیم کرنا, اور جو اس کی بصیرت ہے, جو اس کی صورت ہے, اس پر ڈھلتے جانا اور اس کے نام کو جلال دینا, اور اس دم توڑتی اس تاریکی کی دنیا میں اس کی کیا کرنی؟ نمائندگی کرنی. اور چوتھا حوالہ عبرانیوں 4 اس کی 16 سے شاہی کاہن ہوتے ہوئے ہمیں اس کے تخت کے پاس جانے کی دلیری ہے. اور وہاں پر کیا لکھا ہے؟ پس آؤ ہم فضل کے تخت کے پاس دلیری سے چلیں. یہ ہر ایک ایماندار کو درجہ حاصل ہے کہ ہم دلیری سے اسے جب چاہیں بات کر سکتے ہیں. یہ ہے شاہی کاہن کا کرنے کا, اس خدا سے بات کرنے کا طریقہ کار. اس کے لیے چند ایک حوالہ جات. दूसरी बात जो अनोखी बख्शी गई है वो क्या है, मसीही एलची, मसीही मुसाफर। मैंने आपको मुसाफर के बारे में बताया, जिसे के जैसे के मुल्क पाकिस्तान या और मुल्कों के नुमाइंदे होते हैं, वे दूसरे मुल्कों में नुमाइंदगी करते हैं कि हमारा तरीका क्या क्या है, मैं कौन सा पैगाम लेकर आया हूं, सुलह का या जंग का या वगैरह वगैरह। इसी तरह आप मसीह यसु में मसीही एलची हैं, आपको एक पैगाम एक जिम्मेदारी सौंपी गई है। पिछले दिनों में एक भाई मुझसे पूछ रहा था कि भाई आप कहां से हैं, आपकी रहायशगाह, आपकी सिटीजन, आपकी शहरियत का क्या है। मैंने बताया उसे कि मैं पाकिस्तानी हूं और उसके बाद मैं शिकागो में रहता हूं, मैं आल्सो फिर अमेरिकन भी हूं। और फिर तीसरी बात जो उसे मैंने बताई, मैंने कहा कि मैं आसमान का शहरी भी हूं। जब उसे ये बात कही तो उसने कहा ये कैसे हो सकता है। उसे फिर मैंने बताया कि मसीह में हम जो हर एक ईमानदार हैं, हमें ये दर्जा हासिल है और बाइबल मुकद्दस हमें शाही काहिन कहती है। आपकी शहरियत आसमान से है, आप असली तौर से आसमान से भेजे गए हैं जमीन पर, किसकी नुमाइंदगी करने के लिए, मसीह यसु की नुमाइंदगी करने के लिए। और उसके लिए बाइबल मुकद्दस हमें चंद एक, बाइबल मुकद्दस बहुत से हवाला जात देती है, मैं आपके साथ चंद एक हवाला जात शेयर करना चाहता हूं। शाही एलची की खिदमत उस दुनिया में मसीह की नुमाइंदगी करना है। आप शाही एलची हैं, यानी कि उसके नूर का क्या करने वाले हैं, प्रचार करने वाले हैं, उसकी मोहब्बत का इजहार करने वाले हैं। और ये मसीही ईमानदारों को दूसरा बहुत ही अजीम दर्जा हासिल है। सो मेरे साथ देखें, इस दम तोड़ती हुई दुनिया में हर एक मसीही ईमानदार नूर की नुमाइंदगी करता है। नूर की नुमाइंदगी, और नूर क्या है, खुदावंद यीशु मसीह है। यीशु मसीह ने कहा कि दुनिया का नूर मैं हूं, दुनिया का नूर मैं हूं, और आप नूर की नुमाइंदगी करते हैं। और आपका असली शहर, असली शहर क्या है, आसमान है, जहां से आप भेजे गए हैं कि मसीह की नुमाइंदगी करें। और मसीह की नुमाइंदगी के लिए क्या किया गया है, कौन सा हमें पैगाम दिया गया है, दूसरा करंथियों 5 बाब मेरे साथ निकालें, उसकी 20वीं आयत, वहां पर हमें ये लफ्ज मिलता है, पस हम मसीह के, पस से मुराद हम मसीह के यानी के तमाम ईमानदार मसीह के एलची हैं, गोया हमारे वसीला से खुदा इल्तमास करता है, हम मसीह की तरफ से मिन्नत करते हैं कि खुदा से मेल मलाप कर लो। पालूस रसूल और उसके तमाम साथी यहां पर, और आज ये हवाला, ये बात, ये बाइबल मुकद्दस की सच्चाई हर एक ईमानदार की जिंदगी में क्या करती है, अतलाक करती है, उन पर क्या करती है, उन पर लागू आती है, उनके लिए ये हवाला भी है। हम सब मसीह में एलची हैं और खुदा हमारे वसीला से उन लोगों को जो तारीकी में हैं, जो मौत के साया में बैठे हैं, नूर की और खासकर उस जुदाई की दीवार को जो मसीह के कफारा के वसीला से गिराई गई है, उस कफारा के बारे में हमें एक पैगाम दिया गया है। और वो पैगाम क्या है कि यीशु मसीह पर ईमान लाने के वसीला से खुदा तक तुम्हारी रसाई हासिल है, तुम्हें खुदा तक तुम पहुंच सकते हो। और मसीही एलची यानी कि मसीही मुसाफर की जिंदगी का मकसद क्या है, जैसा मैंने आपको पहले कल बताया, अपने लिए नहीं बल्कि खुदावंद के लिए जीना। रोमियो 14 बाप उसकी 7 और 8, पालूस रसूल कहता है कि हम अपने लिए नहीं बल्कि खुदावंद के लिए जीते हैं, अगर मरते हैं तो उसके लिए, अगर जिएंगे तो उसी के लिए, क्योंकि खुदावंद ही हमारा जिंदगी का सच्चा हकदार है, जिसने हमें तारीकी में से जुदा किया और नूर के फर्जंद, नूर के पैरोकार, नूर के पैगंबर यानी के एलची बनाकर इस दुनिया में भेजा है। और पौलुस रसूल कहता है कि अब मैं जिंदा ना रहा बल्कि मसीह मुझ में जिंदा है, وہ مسیح آپ میں زندہ ہے، ضرورت ہے کہ وہ آپ میں سے نظر آئے۔ مسیحی مسافر کی زندگی کا مقصد کیا ہے؟ اس زمین پر یسوع مسیح کے نام کی گواہی دینا۔ اور رومیو پہلا باب اس کی 16 آیت میں پالوس رسول کہتا ہے، میں ان تمام لوگوں کا کیا کہتا ہے، قرض دار ہوں، یونانیوں کا، غیر یونانیوں کا، یہودیوں کا، عبرانیوں کا، ان سب کا کیا ہوں، میں قرض دار ہوں، اور کہتا ہے کہ میرے اوپر یہ فرض ہے، اور میرا مقصد کیا ہے کہ میں انجیل سے شرماتا نہیں۔ وہاں پر وہ ایلچی کی خدمت کرتا ہوا نظر آتا ہے، اور آپ کو بھی انجیل سے شرمانے کی ضرورت نہیں، کیونکہ انجیل کی خوشخبری ایمان لانے والوں کے لیے خدا کی قدرت ہے۔ وہ خدا کی قدرت ہے، خواہ یونانی ہے، خواہ عبرانی ہے، خواہ غلام ہے، آزاد ہے، مرد ہے، عورت ہے، ان سب کے لیے خدا کی قدرت ہے۔ آج ہم جو مسیح میں ایلچی ہیں، ہمیں اس سے شرمانے کی ضرورت نہیں۔ اور اسی بات کو لوکا طبیب کہتا ہے، یسوع نے کہا کہ میرے واپس آنے تک لین دین کرنا۔ لین دین ہے کیا؟ اس روحانی جنگ کے بارے میں سیکھنا، اس روحانی جنگ کو جاننا اور لڑنا، اور اس روحانی جنگ کو لڑنے کے لیے اور جاننے کے لیے بائبل مقدس کو جاننا ضروری ہے۔ میرے ساتھ ایک حوالہ نکالیں، زبور نویس میں سے زبور 144، زبور 144 اس کی پہلی آیت سے آپ کے لیے پڑھوں گا۔ میں نے کہا کہ اس روحانی جنگ کو، یہ روحانی جنگ خون گوشت یعنی کہ آدمیوں کے ساتھ نہیں ہے، یہ روحانی جنگ ابلیس کے ان سارے جلتے ہوئے تیروں، جھوٹوں، فریبوں اور اس کے سارے منصوبوں کے خلاف ہیں، جو کہ وہ چاہتا ہے کہ کوئی بھی زمین پر اپنی زندگی میں مسیحی ایلچی کے درجے کو نہ جانے، مسیحی شاہی کاہن ہونے کے اس بڑے حق کو نہ جانے۔ اور وہ چاہتا ہے کہ ایماندار سب کچھ کریں، ایماندار جب چاہیں کہ ہر ایک، وہ چاہتا ہے کہ ایماندار ہر ایک کام کریں، جس میں بہت سے کام جو ایمانداروں کو بھلے نظر آتے ہیں۔ ہر ایک کام میں آپ ہر ایک بات کو دیکھ سکتے ہیں، اور ابلیس نہیں چاہتا کہ ایماندار بائبل مقدس کا مطالعہ کریں، کیونکہ بائبل مقدس جیسے فوج جب جنگ کے لیے جاتی ہے، انہیں نقشہ دیا جاتا ہے، انہیں ٹرین کیا جاتا ہے، انہیں تعلیم دی جاتی ہے، انہیں سکھایا جاتا ہے کہ کس طرح ہتھیار چلانے ہیں، کس طرح وہ ملک کے سرحدوں کی کیا کر سکتے ہیں، حفاظت کر سکتے ہیں، انہیں ٹرین کیا جاتا ہے۔ اسی طرح مسیحی روحانی جنگ جو روحانی شیطانی تاثیروں کے خلاف ہے، وہ جاننے کے لیے ہمیں بائبل مقدس کی ضرورت ہے۔ سو زبور 144 اس کی پہلی آیت میں کیا لکھا ہے؟ یہاں پر خداوند کا بندہ داؤد کیا کہتا ہے؟ خداوند کا بندہ داؤد، داؤد بادشاہ بھی تھا، داؤد نبی بھی تھا، اور داؤد اچھا چرواہا بھی تھا۔ سو یہاں پر ہم دیکھتے ہیں، خداوند میری چٹان مبارک ہو۔ یہاں پر وہ خداوند کو اپنی چٹان یعنی کہ اپنا زور، اس کے قادر مطلق زور کی نمائندگی کرتا ہے کہ وہ میری چٹان ہے، یعنی کہ وہ اس کے بچانے کی، اس کا سب کچھ وہی ہے، اور کہتا ہے خداوند میری چٹان یعنی کہ یہوا ایلوہیم، جو کہ خداوند یسوع مسیح کے متعلقہ بات ہے کہ خداوند یسوع مسیح ہی میری چٹان مبارک ہے۔ اور کیا کہتا ہے، کیوں وہ مبارک کہتا ہے اسے، جو میرے ہاتھوں کو کیا کرنا سکھاتا ہے، جنگ کرنا سکھاتا ہے، اور میری انگلیوں کو لڑنا سکھاتا ہے۔ یہاں پر ہم داؤد بادشاہ، داؤد نبی اور اس چرواہے کی زندگی کو دیکھتے ہیں۔ آپ نے اس کے بارے میں کہانی سنی ہوگی کہ اپنی اس ابتدائی عمر کے لحاظ میں، جب وہ 12 سے 16 سال کے قریب کا ہے، اپنے باپ کی بھیڑیں، یسی کی بھیڑوں کو چراتا تھا، اور جب کوئی شیر یا ریچھ آ جاتا تھا تو तो वो किस तरह उसके मुंह से अपनी भेड़ को जिंदा सही सलामत वापस छुड़ा कर लाता था। और ये क्या यहां पर हम देखते हैं कि उसने वो हुनर कहां से सीखा। यहां पर वो कहता है, जो मेरे हाथों को खुदावंद उसकी चट्टान है, खुदावंद उसका कमांडो है, जो उसे उस वक्त उसकी जंग क्या थी, उन तमाम कौमों के साथ थी जो उस वक्त बुत परस्ती जुनाकारी में और जिंदा यहोवा खुदा की मुखालफत में क्या थी, उसके मुखालफत में थी। और यहां पर कहता है, खुदावन मेरी चट्टान मुबारक हो जो मेरे हाथों को जंग करना और मेरी उंगलियों को लड़ना सिखाता है, वो मुझ पर शफकत करने वाला और मेरा खिला वो मेरा मुझ पर शफकत करने वाला और मेरा खिला है, मेरा ऊंचा बुर्ज और मेरा छुड़ाने वाला, वो मेरी सिपर और मेरी पनाहगाह है, जो मेरे लोगों को मेरे ताबिया करता है। यहां पर दाऊद बादशाह की हम देखते हैं कि उसकी जंग खून और गोश से लड़ती हुई नजर आती है बादशाह की हैसियत से। आपकी जंग दाऊद नबी और दाऊद बादशाह से मुख्तलिफ है। आपको जिस तरह दाऊद बादशाह ने अपना क्या किया है, सारा हुनर खुदावन से सीखा है कि वो उसे जंग करना सिखाता है, आपको भी सीखने की जरूरत है। और ये है सेट यानी कि मसीह यसु में जानना कि हम कौन हैं। जब ये जान जाएंगे हमारी हालत, हमें बरकत, हमें कौन से वो अजार वो हथियार जो रूहानी जंग लड़नी है दिए गए हैं, फिर हम नूर की नुमाइंदगी यानी के उस ग्राउंड में आ जाएंगे, उस मैदान में आ जाएंगे जहां पर आप उस सीखे हुए हुनर से मसीह के नूर की नुमाइंदगी करेंगे। और इस जहां में जो के अबलीस को दिया गया है, और अबलीस इस जहां की तारीकी का खुदा है, और जो चाहता है कि हर कोई नूर की बजाय तारीकी की यानी के उसकी पैरवी करे, हर एक वो चाहता है कि झूठ का पैरोकार हो, वो चाहता है कि हर कोई उस पर भरोसा करे बजाय खुदावंद यीशु मसीह के। सो यहां पर हम देखते हैं वाक, आपको अपनी रूहानी जंग के बारे में सीखना जरूरी है, और उसके बाद मैदान में उतरने के लिए उन सारे सीखे हुए चालों को, सारे सीखे हुए उन ट्रेनिंग को जो आपने हासिल की है उसे इस्तेमाल करना। और वो क्या है, अपने बुलावे के मुआफिक चाल चलना। और जब आप नूर की नुमाइंदगी करेंगे तब तीसरा जो प्वाइंट आएगा वो क्या है, अबलीस के सारे जलते हुए मंसूबों में कायम रहना। आपका सिखाने वाला कौन है, खुदावन ने रूहुल कुद्दस आपको बख्शा है, रूहुल कुद्दस की मुस्तकल यानी के मुस्तकिल ममूरी आपको बख्शी है, और सबसे बढ़कर ऐसा एजाज बख्श दिया है जो पुराने दौर के किसी ईमानदार को हासिल नहीं था। और वो क्या है कि आपको मसीह के एलची बना दिया गया है, और वो तमाम अजार वो तमाम रूहानी जंग लड़ने के लिए हथियार दिए हैं, और इनको जानना बहुत जरूरी है। और पालूस रसूल क्या कहता है, मेरे साथ देखें इफिसियों छठा बाप उसकी 20वीं आयत इफिसियों छठा बाप उसकी 20वीं आयत में पालूस रसूल क्या कहता है इस जंग के बारे में। जब आप अपनी हालत को जान जाएंगे, जब आप उस मैदान में उतर आएंगे, जब आप मसीह में कायम होंगे, तो ये चक्कर जो साइकिल का पहिया है ये मुसलसल तौर पर गोल गोल घूमता रहेगा। 20वीं आयत में क्या कहता है, जिसके लिए जंजीरों से जकड़ा हुआ एची हूं। पालूस रसूल जब इस खत को लिख रहा था तो वो कैद में था, मुश्किल में था, हर तरह के बुरे हालात का सामना कर रहा था। उसने अपने बुरे हालात में खुदा पर लहनत नहीं की, उसने ये नहीं कहा कि मेरी अपनी मुश्किलें बहुत है इसलिए मुझे और कोई काम करने की जरूरत नहीं। बहुत दफा हम जब मुश्किल में आते हैं تو خداوند کو پکارنے کی ضرورت ہے اور جاننے کی ضرورت ہے خداوند کیوں یہ مشکل یہ دکھ مجھ پر آیا، میری ترقی کے لیے ہے، کیا تو چاہتا ہے میں اس میں مضبوط ہوں، کیا اس میں راز ہے. سو یہاں پر کہتا ہے کہ میں جس کے لیے، میں کس کے لیے، وہ مسیح کے لیے کیا کر رہا ہے یہاں پر، جس کے لیے زنجیروں میں جکڑا ہوا ایلچی ہوں، اور اس کو، کس کو، خداوند یسوع مسیح کو ایسی دلیری سے بیان کروں جیسا بیان کرنا مجھ پر فرض ہے. وہ اپنی بلاہٹ کو، وہ اپنی حالت کو، وہ اپنے مخالف کو جانتا تھا. کیا آپ جانتے ہیں؟ اگر نہیں تو پریشان ہونے کی ضرورت نہیں. خدا نے آج کا دن دیا ہے اور جاننے کے لیے یہ وقت دیا ہے کہ ہمارا مخالف کون ہے، آپ کون ہیں، آپ کو کون سی برکات اور قدرت حاصل ہے. جیسے داؤد بادشاہ نے کہا کہ خداوند میرا خدا جو کہ مبارک ہے، مجھے جنگ کرنا اور میری انگلیوں کو لڑنا سکھاتا ہے. آپ کو روح القدس بخشا گیا ہے تاکہ آپ جھوٹ اور سچائی میں موازنہ کرنے والے بنیں، تاریکی اور روشنی کی پہچان کو حاصل کرنے والے بنیں، سچائی اور برائی کو جاننے والے بنیں. اور تب آپ بھی، خواہ کیسا آپ کی زندگی میں دکھ گزر رہا ہو، کیسے بھی حالات ہوں، جتنی مرضی مخالفت ہو تاریکی کے حاکم کی طرف سے، آپ اپنی زنجیروں میں بھی، اپنے سارے مشکل حالات میں، قید کی حالت ہو سکتی ہے، کوئی بھی حالت ہو سکتی ہے، آپ یہی کریں گے کہ جس طرح پالوس نے کہا ہے، میرے لیے بھی اور میرے لیے بھی تاکہ بولنے کے وقت کیا کرنا، دعا کیا کرو، مجھے کلام کرنے کی توفیق ہو، جس سے میں خوشخبری کے بھید کو دلیری سے ظاہر کروں، جس کے لیے زنجیروں میں جکڑا ہوا ایلچی ہوں، اور اس کو ایسی دلیری سے بیان کروں خوشخبری کو، یعنی کہ اس پیغام کو کہ خدا کے ساتھ صلح کر لو کہ یسوع مسیح تمہارے گناہوں کے لیے صلیب پر منا موا ہے. کوئی اور کام کرنے کی ضرورت نہیں، خوشخبری کو قبول کرنے کی ضرورت ہے اور اسے دلیری سے بیان کرنے کی ضرورت ہے، جیسا کہ ہر ایک مسیحی شاہی ایلچی پر فرض ہے. پالوس کہتا ہے کہ میں انجیل سے شرماتا نہیں. کیا آپ انجیل سے شرماتے ہیں؟ اگر شرماتے ہیں تو خداوند سے قوت، حکمت اور دنائی مانگے تاکہ آپ دلیری سے اپنے خداوند کا، ابلیس کے ان سارے جلتے ہوئے اس دم توڑتی اس تاریکی کی دنیا میں نور کی نمائندگی کرنے والے بنے. اور اس کے لیے ضروری ہے، 13ویں آیت میں لکھا ہے، انہیں 10 اشرفیاں دی اور ان سے کہا میرے واپس آنے تک لین دین کرنا. جو اختیار، جو قدرت، جو درجہ، جو برکت حاصل ہے اسے استعمال کرنے کی ضرورت ہے. آگے چل کر ہم دیکھیں گے کہ ان دو ایماندار وفادار نوکروں نے جو کہ مسیحی ایمانداروں کی نمائندگی کرتے ہیں، انہوں نے کیا کیا؟ اپنی ایک ایک اشرفی سے، ایک نے 10 اشرفیاں بنائی، دوسرے نے 5، اور تیسرا سستی میں پڑا رہا. اور اسی لیے آج صبح جو گیت گایا گیا ہے، اٹھ جاگ مسافر دور دیا، تینوں نیند کدھر دی آئیے، تیرے نال دے ساتھی دور گئے، تو دیر کیوں اینی لائیے. آج اگر آپ پیچھے ہیں تو پریشان ہونے کی ضرورت نہیں، ہر ایک نیا دن اس کے فضل، اس کے رحم، اس کی شفقت کی آپ کی زندگی میں نمائندگی کرتا ہے. فیصلہ آپ کے ہاتھ میں ہے، اپنے ماں باپ کو یا دنیا میں اور کسی رشتے کو اہمیت دینی ہے یسوع مسیح سے زیادہ، آپ کا فیصلہ آپ کے ہاتھ میں ہے. یسوع مسیح نے کیا کہا ہے، میرے ساتھ دیکھیں لوکا کی انجیل اس کا 9 باب، اس کی 23ویں آیت. لوکا کی انجیل اس کا 9 باب، اس کی 23ویں آیت میں کیا لکھا ہے؟ اور اس نے سب سے کہا کہ اگر کوئی میرے پیچھے آنا چاہے، आपकी अपनी मर्जी है, हो सकता है आप नहीं जाना चाहते उसके पीछे, हो सकता है आप जाना चाहते हैं। अगर कोई मेरे पीछे आना चाहे तो अपनी खुदी का इनकार करे और हर रोज, यहां ये नहीं कहा गया कि हफ्ते में एक दिन या हफ्ते में दो दिन, हर रोज मुमकिन हो तो अपनी सलीब उठाकर उसके पीछे होने की जरूरत है, उसके पीछे चलने की जरूरत है। और यीशु मसीह ने सलीब पर वो तमाम काम मुकम्मल किया है, अब वो चाहता है कि सलीब जो कि आपकी जिंदगी है, इसको उसके पीछे उसकी रहनुमाई में, जैसा उसने खुदा का मंसूबा पूरा किया है, आपको भी एक मंसूबा दिया गया है। यीशु मसीह इस दुनिया में आया और उसने क्या किया, खुदा बाप के प्यार को, फजल को जाहिर किया। आपकी भी यही जिम्मेदारी है और खुदावंद को पुकारने की जरूरत है, जैसे दाऊद फखर से कहता है, दाऊद बादशाह, दाऊद नबी फखर से कहता है कि खुदावंद मेरा जो चुटान है, मेरी सिपर है, मेरी ढाल है, मेरे छुपने की जगह, जो मेरा सिखाने वाला है, वो मेरे हाथों को और मेरी उंगलियों को जंग करना सिखाता है। आपकी जंग खुदावन ने रूहुल कुद्दस आपको बख्शा है और वो कुदरत जो हद से ज्यादा है, जो कुदरत अबलीस के पास नहीं वो आपके पास है। कितनी अजीम कुदरत उसने बख्शी। इस कुदरत के लिए अबलीस तरसता है लेकिन उसे हासिल नहीं, क्योंकि उसने यीशु मसीह का इनकार किया है। उससे ज्यादा कुदरत आपको बख्शी गई है। इसका हरगिज मतलब नहीं कि जाकर छलांगे लगाना या कोई और बात करना शुरू कर दें। जरूरत है इस कुदरत को इस्तेमाल करें, इस कुदरत को जानें कि किस तरह मसीही जिंदगी गुजारनी है, कि हमारा मसीह में हमारा मकाम क्या है, मसीह में इस जमीन पर हमारी चाल और बुलाहट क्या है, और इस जमीन पर कायम रहते हुए नूर की मुसलसल तौर पर नुमाइंदगी करनी है। और इसीलिए यीशु मसीह ने कहा, मेरे वापस आने तक यही करते रहो, यही से मुराद उसकी नुमाइंदगी करो। अहम खुदावंद के हजूर झुकें। खुदा बाप, हम तेरा शुक्र करते हैं कि ये दलेरी, ये दर्जा, ये कुदरत और ये हुनर तुझ में हासिल है। जैसे तूने दाऊद बादशाह को खुदावंद जिस्मानी जंग लड़ने के लिए तैयार किया, तूने हमारे लिए सारा इंतजाम किया है। खुदावंद, खासकर नौजवानों में बेदारी पैदा कर, जो अपनी राहों से भटक गए हैं, जो अपनी हैसियत को भूल चुके हैं, खुदावंद उनके दिलों को मायल कर, उनकी सोचों को बदल, ताकि वो अपनी जिंदगी को जो तूने मकसद दिया है जमीन पर पूरा करने वाले बने, ना के किसी की खातर बल्कि तेरी खातर। और ये तब ही होगा जब वो अपने आप को खाकसार बनाएंगे। सो खुदा बाप, आज का पैगाम सबकी आंखों को खोल दे और खुदावंद उन्हें खाकसार बना। और खुदावंद, ये तेरा पैगाम, तेरा कलाम है, खुदावंद उनके दिलों की आंखों को रोशन, यानी कि उनकी समझों को रोशन करें और वो मसीह में जाने के क्या कुछ उन्हें हासिल है। हर तरह की शर्म को, हर तरह की शर्मिंदगी को, हर तरह के खौफ और हर तरह के खुदाम खुदा मलामत की, उन सारी खुदाम खुदा बेहुदा बातों को जो अबलीस ने उनके दिलों में डाली हुई है कि वो इस लायक नहीं, अब वो मसीह के लायक नहीं, खुदावंद इस पैगाम के वसीला से मेरे भाई, मेरी बहन, आप जहां कहीं भी हैं, खुदावंद आपसे उतनी ही मोहब्बत करता है। बेशक आप कितने भी नाकाम हुए हैं, बेशक आप कितनी देर से उससे दूर हैं, वो आपके लिए अपने बाजू खोले खड़ा है। और ये वो तमाम बरकतें हैं जो चाहता है कि आप जानें, ताकि जमीन पर उसकी मर्जी पूरी हो और आपकी जिंदगी से उसकी गवाही जारी हो। खुदावंद आपको बरकत दे। खुदा बाप इस सारे कलाम के वसीला से सुनने वालों को बड़ी बरकत दे। यीशु मसीह के नाम में ये दुआ मांगते हैं, आमीन।